कार्यक्रम न्यायिक टवलीमा यहाँलाई हार्दिक स्वागत छ। म श्रीधर उपाध्याय। कार्यक्रम न्यायिक टवली यहाँले हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्न सक्नुहुनेछ। यसै गरी शनिबार दिउँसो 1:30 बजे र सोमबार बिहान 8:30 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ। यो कार्यक्रम यहाँले इन्टरनेट अनलाइनमा www.vijayfm.org.np लगन गरी सुन्न सक्नुहुनेछ। तपाईँले आफ्नो फुर्सदमा पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। यसका लागि हाम्रो वेबसाइटको पडकास्टमा गई डाउनलोड गर्नुपर्नेछ। यो गैंडाकोट नगरपालिकाको कार्यालय न्यायिक समितिको सहयोगमा उत्पादित कार्यक्रम हो। यस कार्यक्रममा हामी न्यायिक पक्षका विविध पक्षमाथि चर्चा परिचर्चा गर्ने गर्छौं। न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि संसार अभियानको रूपमा रहेको न्यायिक डबली कार्यक्रमको आजको अङ्कमा प्रस्तुत गर्नेछौ मेलमिलापकर्ताको हुन् एक रेडियो रिपोर्ट। मेलमिलापकर्तासँग कसरी कहाँ भेट गर्न सकिन्छ, न्यायिक समिति संयोजक गैंडाकोट उपप्रमुख विष्णु कुमारी कर्णेलसँग गरिएको कुराकानी, र अन्त्यमा हामीसँग रहनेछ नियमित स्तम्भ कानुनी कुरा, र कानुनी कुरामा हामीसँग रहनुहुनेछ अधिवक्ता रमेश काफले। नेपाली शब्दकोशमा विवादका पक्षहरूको बीचमा रही तटस्थ ढंगले विवाद समाधान गर्ने पद्धति वा प्रक्रियालाई मेलमिलाप भनी उल्लेख गरिएको छ। असहमत पक्षहरूको चाहना अनुसार विवादका कुराहरूलाई सहमतिको परिणाममा पुर्याउने काम नै मेलमिलाप हो। मेलमिलाप गराउन महत्वपूर्ण भूमिका निभाउने व्यक्ति मेलमिलापकर्ता कस्तो पक्ष हो त? सहकर्मी माया कणेलले तयार पार्नुभएको एक रेडियो सामग्री।
मेलमिलापकर्ता विवादित पक्षहरूका बीचमा रहने मध्यस्थकर्ता हो, जसले पक्षहरू बीचको विवाद निष्पक्ष ढंगबाट समाधान गरी सम्बन्ध सुधार गर्न मद्दत पुर्याउँछ। सम्बन्ध सुधारमा परिवार, समाज र राष्ट्रलाई समेत योगदान पुर्याउँछ। विवाद समाधानका लागि प्रक्रिया अघि बढाउने व्यक्ति नै मेलमिलापकर्ता हो। न्यायिक समिति सदस्य सुरेन्द्र प्रसाद रेग्मी।
न्यायिक समिति एउटा स्थानीय अदालतको रूपमा पनि लिएछ सरकारले। यसमा के भयो भन्दा आफ्ना कुराहरू यहाँ राख्न पाए, अब पैसा पनि लाएन, अब हाम्रो यो सबै निशुल्क हुन्छ। यसमा अदालतमा गए अब केस दर्ता गर्ने पैसा लाग्ने भयो, वकिलहरूलाई दिन पर्यो, आउने जाने चाहिने यातायात खर्च पनि चाहियो, त्यो भने यसमा परेन। यसमा चाहिने सकेसम्म उहाँहरूलाई हामीले मेलमिलापबाट न्यायको महसुस पनि दिइरहेछ र अब महसुस पनि गर्नु भएको छ धेरैले।
यस प्रक्रियामा पक्षहरूले मेलमिलापकर्ताको सहयोगमा उचित विकल्पहरू आफै खोज्छन् र छलफल गरी सहमतिमा पुग्छन्। जहाँ मेलमिलापकर्ताले दोषी र निर्दोष छुट्याउँदै सहजीकरणको माध्यमबाट विवाद सुल्झाउन मद्दत गर्छन्।
हामीलाई कसैको दबाब आउँदैन, हामीलाई निष्पक्ष तरिकाले काम गर्न दिनुभएको छ, निष्पक्ष तरिकाले काम गरेका छौँ, नीति र विधिमा टेकेर काम गरेका छौँ, एउटा विवेकपूर्ण निर्णय गरेर मेलमिलाप गराइएको छ।
विवाद समाधानका लागि निष्पक्ष विश्वसनीय सहयोगी व्यक्ति नै मेलमिलापकर्ता हो। विवादमा मेलमिलापकर्ताले निर्णयकर्ताको भूमिका नभई सहजकर्ताको भूमिका निर्वाह गर्ने न्यायिक समिति सदस्य छवि कला पाण्डे बताउनुहुन्छ।
यो अदालतमा जाने जुन झन्झट हुन्छ नि, अब अदालतमा जाने झन्झट, अदालतमा सानो कुरा पनि अदालतमा लिएर जान पनि कठिन हुन्छ। एउटा आफ्नो आफूसँग एउटा शुल्क हुँदैन, अब त्यहाँ गएपछि एउटा वकिल समात्नु पर्यो, अनि त्यसपछि उनीहरूले के गर्छ भने उनीहरूको त अलिकति वकिलमा गइसके वकिलसँग गएपछि कस्तो हुन्छ भने एक पक्षको मात्रै जित हुन्छ कि, तर मेलमिलापमा त्यो हुन्न, मेलमिलापमा त्यो होइन कि, दुवै पक्षको जितको माध्यमबाट मेलमिलाप गराइने गरिन्छ। जस्तो झगडाको छिटो अन्त्य हुन्छ, त्यसले गर्दाखेरि दुवै पक्षको जित हुन्छ, अनि यो खर्चिलो पनि कम हुन्छ, न्यायपूर्ण समाज र प्रगति समाजको विकास हुन्छ, परम्परागत अदालतमा बोझको पनि कम हुन्छ, पक्ष विपक्ष बीच असल समन्वय पनि सम्बन्ध पनि रहिरहन्छ। यसले गर्दाखेरि
मेलमिलापकर्ताले पक्षहरूलाई सबूत प्रमाणको आधारमा नभई मेलमिलापको आधारमा विवादको समाधान गर्न प्रोत्साहित गर्छन्। विवादका पक्षहरूद्वारा विश्वास गरिएको तेस्रो पक्ष नै मेलमिलापकर्ता हो।
किनकि त्यो जसरी त्यो जुन छ नि कुरा खोजल्दै गएपछि कहाँ गएर बिग्रिएको छ, कुन मोडमा गएर कसले कहाँ के भएको छ भन्नेतिर मात्र दिमाग जान्छ, अरू कुरा यो पक्ष विपक्ष भने यस्तो हुँदैन, यो निष्पक्ष नै हुन्छ मेलमिलाप त। हामीले त अब मिलाउने हो, हामीले कसैले पक्ष लिने कुरा त त्यो त हुँदै हुँदैन। त्यो कि पक्ष विप अहिलेसम्म कसैले रोजेर मैले फलाना राख्छु भनेर विवाद जुन समस्या पर्यो नि, उहाँहरूले मैले फलालाई फल्लो व्यक्तिलाई राख्छु भनेर खासै रोज्नु भएको पनि छैन, उहाँहरू सन्तुष्ट हुनुहुन्छ। जो जो हाम्रो वार्डमा हाम्रो नगरपालिकामा मेलमिलाप कार्यकर्ता हुनुहुन्छ उहाँहरूसँग सन्तुष्ट नै हुनुहुन्छ।
मेलमिलापकर्ताले दुवै पक्षलाई बोलाएर छलफल गर्ने वातावरण बनाउने र विवादित पक्षहरूसँगको छलफलका आधारमा विवाद समाधान गर्ने बताउनुहुन्छ न्यायिक समिति सदस्य सुरेन्द्र प्रसाद रेग्मी। उहाँले विवादित दुवै पक्षलाई आफै मिल्न मेलमिलापकर्ताले प्रेरित गर्ने समेत बताउनुभयो।
उहाँहरू दुवै पक्षलाई बोलाइन्छ, मेलमिलापकर्ताले बोलाउनुहुन्छ, त्यसपछि उहाँहरूको दुवैजनालाई चाहिँ एउटा परिचयात्मक कार्यक्रम हुन्छ, उहाँहरूलाई स्वागत गर्नुहुन्छ त्यहाँ आउँदा, त्यसपछि गएर उहाँहरूलाई नियमको बारेमा व्याख्या गर्नुहुन्छ। यो अनुसार चाहिँ उहाँहरूकै सल्लाह अनुसार के ल हजुरहरूकै सल्लाह अनुसार के नियम राखौँ भन्ने कुरा गर्नुहुन्छ उहाँहरू दुवै पक्षले, प्रथम पक्ष र दोस्रो पक्ष भनिन्छ। यसमा चाहिँ अदालतमा चाहिँ वादी प्रतिवादी भनिँदैन, सभ्य भएर चाहिँ एउटा मेलमिलापकर्ताले शिष्ट भाषामा सभ्य भएर चाहिँ उहाँहरूलाई आफू दुवैमा चाहिँ नि मेलमिलाप मिल्नको लागि प्रेरित गर्ने मेलमिलापले
असहमत पक्षको चाहना अनुसार विवादका कुराहरूलाई सहमतिको परिणाममा पुर्याउने काम नै मेलमिलाप हो। मेलमिलापकर्ताले दुवै पक्षलाई जित जितको महसुस दिलाउने गरी सहजकर्ताको भूमिका निर्वाह गरेको न्यायिक समिति सदस्य छवि कला पाण्डेको भनाइ छ।
दुवैजनालाई जित जितको पक्षबाट हामी दुवैलाई त्यहाँ गइसकेपछि मैले म हारेको छैन मैले पनि जितेको छु भन्ने महसुस भोस् कि उहाँ अब एउटाले एकदम गल्ती गरे भन्दै जानुहुन्छ अनि उहाँ गइसकेपछि सम्झाउँदा सम्झाउँदै तपाईँले यहाँ यसरी गर्नुभयो तपाईँको यस्तो भयो भने त्यो कुरा गर्दै जाँदाखेरि अँ हो भन्नेमा पुग्नुहुन्छ कि अनि कस्तो अँ हो त्यो नि भने पुगिसकेपछि के हो भने जिते जित के दुइटैको जित जस्तो भएको जस्तो अनुभव गर्नुहुन्छ कि त्यहाँ म हारेँ यस्तो भयो उस्तो भयो भने त त्यस्तो खासै सुनिँदैन। त्यस्तो चाहिँ हामी ठुल्ठुला मुद्दाहरू पनि हेर्न मिल्दैन, सानातिना मात्रै हो। अति सानातिनामा अब साँध मिचेका कुराहरू अब कसैको त्यो बलिसीको पानी चुहेको कुराहरू यो सामान्य सामान्य कुराहरू त्यो कुरामा चाहिँ अब जित जितकै माध्यमबाट गराइन्छ कसैलाई हार जित बनाएर ततम्म भन्ने क्या यस्तो त हुँदैन। यो मेलमिलापको यसमा यो चाहिँ आउँदैन।
मेलमिलाप प्रक्रिया अघि बढाई विवाद सुल्झाउने र सहमति जुटाउने व्यक्ति नै मेलमिलापकर्ता हो। समाजमा एकता र भातृत्वको सन्देश छर्ने मेलमिलापकर्ताका बारेमा जानकारी बाँड्नु र उनीहरूको भूमिका बाहिर ल्याउनु जरुरी छ।
सामुदायिक रेडियो विजय एफएम 101.6 अहिले यहाँले कार्यक्रम न्यायिक डबली सुनिरहनु भएको छ। भर्खरै यहाँले विवादित पक्षहरूलाई सहमतिमा पुर्याउन अथवा विवाद मिलाउन क्रियाशील व्यक्ति अर्थात् मेलमिलापकर्ता को हुन् यही विषयमा तयार पारिएको एक रेडियो सामग्री सुन्नुभयो। मेलमिलाप गराउन महत्त्वपूर्ण भूमिका निभाउने मेलमिलापकर्तालाई कहाँ भेट्न पाइन्छ अथवा कसरी भेट्न सकिन्छ यही विषयमा न्यायिक समिति संयोजक एवं गैंडाकोट उपप्रमुख विष्णु कुमारी कणेलसँग कुराकानी गरेका छौँ। अब सुनौँ उहाँसँग गरिएको कुराकानी।
मेलमिलापकर्ता अहिले हामीले प्रत्येक वडामा मेलमिलापकर्ता गठन गरे मेलमिलाप केन्द्र गठन गरेका छौँ। उहाँहरूलाई नै मेलमिलाप उहाँहरूलाई नै भेट्न सकिन्छ कि वडा वडामा भेट्न सकिन्छ मेलमिलापकर्तालाई। र मेलमिलापकर्ता प्रत्येक वडामा हुनुहुन्छ, वडामा हुनुहुन्छ र वडामा भएका मेलमिलापकर्ताहरूलाई सम्बन्धित वडाको मेलमिलाप केन्द्र भनेर उहाँहरूलाई चाहिँ त्यही सम्बन्धित वडामा नै सहभागी हुने गरी मेलमिलाप केन्द्र गठन गरिएको छ। उहाँहरूलाई वडामा नै भेट्न सकिन्छ।
कतिजना हुनुहुन्छ प्रत्येक वडामा?
अब यो ठ्याक्कै यतिजना भन्ने त छैन, तर हामीले अहिले बनाउँदै गर्दाखेरि मेलमिलापकर्ताहरू पुराना मेलमिलापकर्ताहरू पनि हुनुहुन्थ्यो धेरै नै, र कुनै वडामा चाहिँ अलि बढी 7-8 पनि हुनुहुन्छ, कुनै वडामा 2-3 मात्रै पनि हुनुहुन्छ। सालाखाला हिसाबले 5 रेसियो हुनपर्छ भन्ने हामीलाई लागेको हो। अब कुनै वडामा बढी भएकोलाई घटाउने कुरा त रहेन, अब कम भएकोलाई चाहिँ थप्नका लागि।
भन्नाले कस्तो, जनसङ्ख्याको आधारमा छनौट गर्नु भएको छ कि कसरी छनौट गर्नु भएको छ?
अब यो पहिला हामीले पहिलाका मेलमिलापकर्ताहरू जति हुनुहुन्थ्यो उहाँहरू चाहिँ साबिक गाविस अन्तर्गतका हुनुहुन्छ धेरै। अब अहिले नगरपालिका बन्दाखेरि 4 गाविस मिलेर बनेको छ। अब अमरापुरी रतनपुर गाविसमा 0 नै थियो। अब उहाँ त्यो सङ्ख्यालाई समावेश गर्दाखेरि अलिक त्यतातिरको वडाहरूमा चाहिँ अलिक पूर्ण रूपमा चाहिँ कुनै कुनै वडामा अलिकति 5 पनि नपुगेको अवस्था छ।
यो मेलमिलापकर्ताको छनौट चाहिँ के को आधारमा हुन्छ उहाँहरूको?
उहाँहरूलाई छनौट गर्ने कुरा चाहिँ अब अलिकति सामाजिक काम गर्न सक्ने खालको, उहाँले भनेर समाजले पत्याउने खालको, विगतमा पनि यस्ता झैझगडाहरूमा मिलाउनका निमित्त आफ्नो समुदायमा समाजमा सानातिना विवादहरूलाई समाधान गर्नको निमित्त उहाँहरू उत्साहित भएर अगाडि बढिरहेका त्यस्ता व्यक्तिहरूलाई हामीले एउटा तालिम दिन्छौँ यो मेलमिलाप सम्बन्धी छुट्टै खालको तालिम छ, त्यो 48 घन्टाको तालिम हुन्छ। त्यो तालिममा त्यस्ता व्यक्तिहरूलाई सहभागी गराइसकेपछि त्यो तालिमबाट उहाँहरूले त्यो मेलमिलाप गराउने एउटा फरक खालको सिप उहाँले सिक्नुहुन्छ। त्यो सिप कस्तो सिप छ भने असाध्यै राम्रो तरिका छ त्यो मेलमिलापको तालिमबाट सिक्ने खालको सिप। जस्तो दुइटैलाई कसैलाई पनि उसको भावनालाई कुण्ठित नबनाइकन दुइटैलाई हो भन्ने हिसाबले दुइटैलाई जित जितको भावना बनाउने हिसाबले मैले पनि मैले गरेको ठिक हो मेरो इच्छा पुरा भयो भन्ने खालको पक्ष विपक्ष दुइटैलाई हुने खालको त्यो तरिकाबाट उहाँहरूले चाहिँ उपाय निकाल्नुहुन्छ त्यो तालिमले सिकाउँछ।
जस्तो गैँडाकोट नगरपालिकाभरि 95 जना मेलमिलापकर्ता हुनुहुन्छ है?
हजुर।
उहाँहरू सबै योग्य हुनुहुन्छ?
उहाँहरू अब सबै भन्नाले जति पहिलाका पुराना मेलमिलापकर्ताहरू हुनुहुन्छ उहाँहरूले धेरै विवादहरू मिलाइसक्नु भएको छ कि उहाँहरू 60-65 सालदेखि नै यस्ता क्रियाकलापहरूमा सहभागी हुँदै आउनुभएको थियो र अहिले चाहिँ नयाँ मेलमिलापकर्ताहरू अब भर्खर भर्खर अभ्यासमा हुनुहुन्छ तर सबै सक्रिय हुनुहुन्छ र सबै आफ्आफ्नो वडाको मेलमिलाप केन्द्रमा मैले अहिले हाम्रो मेलमिलाप केन्द्रको संयोजक वडाध्यक्ष नै हुनुहुन्छ। वडाध्यक्षलाई पनि सबैलाई पालो पालो गरी सहभागी बनाउनु होला सबैले सिक्नुपर्छ भनेर मैले पनि भनेको छु र त्यसरी नै सहभागी हुने गर्नुभएको छ। अब धेरैले कोही सिक्ने क्रममा पनि हुनुहुन्छ धेरै चाहिँ अभ्यासले खारिसकेका पनि हुनुहुन्छ र हामीले नगर स्तरीय मेलमिलाप गराउँदाखेरि त्यो सबै टिमबाट वाद विवाद पक्षलाई चाहिँ तपाईँले छान्नुहोस् भनेर दिन्छौँ उहाँहरूले छानेको मध्येबाट पुराना पर्नुहुन्छ र पुरानोले गर्दाखेरि चाहिँ पुरानोको चाहिँ धेरै राम्रो अभ्यास चाहिँ अहिले पाइएको छ नयाँ चाहिँ अभ्यासकै क्रममा।
जस्तो उहाँहरूलाई तालिम दिने सन्दर्भमा अघिल्लो अङ्कमा मैले करिब 16 वर्षदेखि यही मेलमिलापको क्षेत्रमा काम गरिरहनुभएका चेतनाथ गौडेलसँगै कुराकानी गरेको थिएँ। उहाँसँगको संवादमा यो यत्रो वर्ष तपाईँले काम गर्दै गर्दाखेरि गैँडाकोट नगरभित्र के कस्ता विवादहरू प्रमुख विवादहरू हुँदो रहेछन् भन्ने मेरो प्रश्न थियो। उहाँको जवाब थियो पहिलो चरणमा महिलासँग सम्बन्धित हिंसासँग सम्बन्धित विवाद चाहिँ धेरै विवादहरू यहाँ छन् र दोस्रो नम्बरमा चाहिँ साँधको विवाद छ र तेस्रो नम्बरमा लेनदेनको विवाद छ। यसरी बढी मात्रामा हुने विवाद र ती विवादको निरूपण कसरी गर्न सकिन्छ मेलमिलाप कसरी गराउन सकिन्छ भनेर विषयको आधारमा यसरी उहाँहरूलाई त्यो तालिम दिने त्यस्तो गरिएको छ कि छैन अहिलेसम्म?
अब विवाद अहिले हामीलाई गैँडाकोट नगरपालिकामा न्यायिक समिति गठन भइसकेपछि स्थानीय सरकार सञ्चालन ऐनको दफा 47(1) र 2 जुन खालको अधिकार दिएको छ त्यो खालको अधिकार भित्र हामीले काम गर्ने हो र हामीले त्यो काम गर्दै गर्दाखेरि हामीले त्यही अधिकारसँग सम्बन्धित विषयवस्तुलाई लिएर हामीले तालिम दिनुपर्ने हुन्छ। तर विवादहरू त सबै खालका हुन्छन्। अब यो हाम्रो क्षेत्र अधिकारभित्र पर्छ या पर्दैन भन्दा पनि आफ्नो नगरभित्रको विवादलाई यहीँ जसरी हुन्छ मिलाउन सकियो भने राम्रो हुन्छ भन्ने हिसाबले हामी न्यायिक समिति अगाडि बढिरहेका छौँ र त्यस्ता खालका विषयहरू त्यस्ता खालका विवादहरूमा पनि हामीले तालिम दिँदाखेरि अब तालिमको सहजकर्ताहरूले एउटा उहाँहरूलाई अभ्यासै गराउनुहुन्छ। अभ्यासै गराएर उहाँहरूलाई चाहिँ एउटा विवादै सिर्जना गरेर श्रीमान श्रीमती नै बनाएर त्यो खालको नाटकीय ढङ्गले अभ्यास सिकाएर यसरी चाहिँ सहजीकरण गर्नुपर्छ भनेर उहाँहरूले चाहिँ बारम्बार सिकाइराख्नु भएको छ। त्यो सिकाइले गर्दाखेरि अलिकति सजिलो भएको छ। अब अहिले भर्खरै नयाँ जति थपिनुभयो पुरानो त 30-32 जना मात्रै मेलमिलापकर्ता हुनुहुन्थ्यो। अब अहिले जुन ठुलो सङ्ख्यामा थपिनु भएको छ उहाँहरूलाई चाहिँ अब पहिलो चरणको तालिम मात्रै भएको छ र पुनर्ताजगी पनि एउटा भयो। अब फेरि हामीले तालिमको आयोजना पनि गरेका छौँ र उहाँहरूको सिकाइ अभ्यास के छ कसो छ कसरी गरिरहनु भएको छ त्यो विषयमा पनि छलफल गर्नेछौँ र थप फेरि कुनै उहाँहरूलाई चाहिँ अरू नयाँ विषयवस्तु दिनुपर्ने आवश्यकता उहाँले दर्शाउनु भयो भने त्यो विषयमा पनि हामीले तालिम
जस्तो विवादकोमा झेलिएका सर्वसाधारणहरू जो आफ्नो विवादलाई मेलमिलाप केन्द्रमा होस् या न्यायिक समितिमा आउनको लागि उहाँहरू अलिकति डराएको हो कि अलिकति मेरो गोपनीयता रहँदैन भनेर चाहिँ यहाँसम्म नआएको हो कि यो सन्दर्भमा मेलमिलापकर्ताहरूले गोपनीयताको सन्दर्भमा चाहिँ उहाँहरू कतिको संवेदनशील हुनुहुन्छ यो विषयमा उहाँहरूलाई कसरी ट्रिट गरिएको छ?
अब उहाँहरूलाई हामीले गोपनीयताको सम्बन्धमा हामीले यो कति विवादहरू अहिले पनि हाम्रो नगरपालिकामा आएका छैनन् जस्तो मलाई लाग्छ। अब यो हाम्रो समाज हाम्रो संस्कार पितृसत्तात्मक सोच हाम्रो परम्परा सबै कुराले गर्दाखेरि महिलाले आफूले चाहिँ सहेरै बस्नुपर्छ भन्ने खालको भावना पहिलेदेखि नै थियो र अहिले पनि धेरै कुराहरू आफ्नो घरको कुरा बाहिर गएर भन्दाखेरि भोलि बिहान फेरि यही घरमा आएर बस्नुपर्ने हुन्छ भन्ने खालको भावनाले चाहिँ त्यो कुराहरू नआएको पनि हुनसक्छ. तर जति पनि आएका छन् आएका कुराहरूलाई हामीले अत्यन्त गोपनीयताका साथ राखेका छौँ र उहाँलाई हामी अब कसैको बिचमा त्यो कुराहरू गर्न आवश्यक छैन भने उहाँलाई एकान्तमा राखेर हामीले कुरा गर्छौँ. अब यो महिलासँग सम्बन्धित विषय धेरै हुने भएको हुनाले र म आफू पनि महिला भएको कारणले गर्दाखेरि मैले उहाँलाई एक्लै कुरा गर्ने पनि गरेको छु र यो गोपनीयताको सन्दर्भमा उहाँहरूले कुनै पनि शङ्का मान्नु पर्दैन कि नगरवासीहरूले कहीँनिर मेरो गोपनीयता भङ्ग हुन्छ कि भन्ने बारेमा शङ्का मान्नु पर्दैन. अत्यन्त गोपनीयताका साथ उहाँको मान मर्यादालाई सम्मान गरेर हामीले काम गर्ने उपायहरू खोजी गरिरहेका छौँ र गरिरहेका छौँ.
अब यो समस्या पर्दा चाहिँ सिधै मेलमिलापकर्तालाई भेट्न सकिन्छ?
सकिन्छ. उहाँहरूले को हो मेलमिलापकर्ता भन्ने कुरा चिन्नु पर्यो, आफ्नो वडामा को मेलमिलापकर्ता हुनुहुन्छ भन्ने कुरा पनि चिन्नु पर्यो. तर भेट्न चाहिँ सकिन्छ. प्रक्रिया के हो भने उहाँलाई समस्या पऱ्यो भने एउटा निवेदन दिनुपर्ने हुन्छ. निवेदन त आएर नगरपालिकामा न्यायिक समितिमै दिनु पर्यो. न्यायिक समितिले वडामा पठाउँछ, वडा अध्यक्षलाई पठाइदिन्छ फिर्ता, ल तपाईँको वडाबाट यस्तो निवेदन आएको छ, यो निवेदन उप तपाईँहरू मेलमिलापको बैठक बसेर छलफल गरेर समाधान गर्नुहोस् भनेर चाहिँ हामी पठाइदिन्छौँ.
प्रक्रियामा जानको लागि चाहिँ निवेदन चाहिँ न्यायिक समितिको कार्यालयमै आएर दिनु पर्यो, सचिवालयमै. तर आफ्नो सहजीकरणको लागि, सोधपुछको लागि चाहिँ मेलमिलापकर्तालाई सिधै भेट्न सकिन्छ. त्यसको लागि ऊ मेलमिलाप केन्द्र, वडा कार्यालयमा रहेको मेलमिलाप केन्द्रमा पुगेर मेलमिलापकर्ताहरूसँग चाहिँ उहाँहरू चाहिँ सहजीकरणको लागि संवाद चाहिँ गर्न सक्नुहुन्छ.
प्रक्रियाको लागि न्यायिक समितिमा निवेदन दिनु पर्यो. तर उहाँहरूले मैले फलानालाई भेट्न पाएर भन्न पाए हुन्थ्यो कि मेलमिलापकर्ता हुनुहुन्न रहेछ भन्ने ठान्नुभयो भने उहाँले आफैले सोझै भेट्न पनि सक्नुहुन्छ.
अब यी मेलमिलापकर्ताहरूलाई विवादको समाधानका लागि उहाँहरू पूर्वाग्रही नरहुन् भनेर जुन सन्तुलनमा राख्नको लागि चाहिँ के गरिरहनु भएको छ?
अब पूर्वाग्रही नरहुन् भनेर सन्तुलनमा राख्नको लागि उहाँहरू पहिला त त्यो विषयमा आफू जानकार हुनुहुन्छ. मैले चाहिँ विवाद मिलाउने कुरा न्यायिक विषयमा कसैको पनि पूर्वाग्रह गर्न हुँदैन, नाता सम्बन्ध हेर्न हुँदैन, होइन, यो सबै मेरो ब्रह्मले देखेको न्याय चाहिँ मैले गर्नुपर्छ भन्ने विषयमा उहाँलाई तालिमबाट पनि प्राप्त भएको छ. अब त्यो यदि त्यस्तो लाग्यो भने त विवादित पक्षहरूले मेलमिलापकर्ता रोज्न पाउनुहुन्छ. रोज्ने सिस्टम हामीले बनाएका छौँ.
मेरो वडामैका मेलमिलापकर्ता मेरो विषयलाई अलिकति गोपनीयता राख्दैनन् कि भनेर अर्को वडाका मेलमिलापकर्ता, अर्को अलिकति टाढा रहेको मेलमिलापकर्ताहरू पनि रोज्न सक्नुहुन्छ.
रोज्न सक्नुहुन्छ. उहाँले मैले रोजेको मान्छे यो मेरो विषयमा चाहिँ, मेरो विवादको विषयमा मैले फलानालाई चाहन्छु भनेर उहाँले छान्नुभयो भने उहाँले छानेको मान्छे हामीले राखिदिने व्यवस्था मिलाउँछौँ.
अब मेलमिलाप केन्द्रमा जुन मेलमिलापकर्ताहरू हुनुहुन्छ उहाँहरूको भूमिका चाहिँ कस्तो छ अहिलेसम्म हामीले हेर्दाखेरि?
अहिलेसम्म हेर्दाखेरि भूमिका राम्रै भएको मैले पाएको छु कि वडामा हामीले जति पठाएका छौँ निवेदनहरू, यहाँबाट पठाएका निवेदनहरू त्यति धेरै फिर्ता आएका छैनन्. अहिले पछिल्लो चरणमा उहाँहरूले पनि आफ्नो वडाको विवादहरू आफै मिलाउनको लागि वडा अध्यक्षज्यू पनि लाग्नु भएको छ र अरू मेलमिलापकर्ताहरू पनि लागेको कारणले गर्दाखेरि भूमिका चाहिँ सकारात्मक अहिलेसम्मको राम्रो छ.
सामुदायिक रेडियो विजय एफएम 101.6 जसले सुनिरहनु भएको छ र जो साँच्चीकै विवादमा पिल्सिरहेको छ, बाहिर आउन सकेको छैन, उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
अब हामीले यो सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत न्यायिक डबरीसम्म कार्यक्रम जुन सञ्चालन गरेका छौँ, यो कार्यक्रमको उद्देश्य नै त्यही हो कि जो नगरभित्र रहेका यस्ता आफ्ना विवादहरू सहेर बस्नु भएको छ, कहाँ गएर भन्ने के गर्ने भन्ने कुरा जानकार पनि कतिलाई छैन, त्यस्ताहरूलाई जानकारी दिलाउनको निमित्त नगरपालिकामा पनि यस्तो न्याय पाइने ठाउँ रहेछ भन्ने कुरा उहाँहरूलाई जानकार होस् र सोझै यहाँ आएर चाहिँ आफूलाई परेको विवाद, आफूलाई परेको समस्याबाट मुक्त हुनका लागि उहाँहरूलाई सचेत गराउनको लागि यो कार्यक्रम हामीले सञ्चालन गरेका हौँ. जति पनि विवादमा पर्नु भएको छ उहाँहरू चाहिँ सोझै नगरपालिका आएर आफ्नो समस्या चाहिँ यहाँ दर्ता गराउने अथवा भन्ने गर्नुभयो भने त्यसको समाधानका लागि हामी प्रयत्नशील रहनेछौँ र गैँडाकोट नगरपालिकामा न्यायिक समिति छ र न्यायिक समितिको काम नै यही हो. नगरवासीहरूलाई म यही अनुरोध गर्न चाहन्छु.
भर्खरै यहाँले सुन्नुभयो मेलमिलाप गराउन महत्त्वपूर्ण भूमिका निभाउने मेलमिलापकर्तालाई कहाँ भेट्न पाइन्छ र कसरी भेट्न सकिन्छ यही विषयमा न्यायिक समिति संयोजक एवं गैँडाकोट उपप्रमुख विष्णु कुमारी कणेलसँग गरिएको कुराकानी. अब पालो भएको छ नियमित स्तम्भ कानुनी कुरा. गैँडाकोट नगरपालिकाभित्र लेनदेनका धेरै विवाद रहेका छन्. कसैले कोही व्यक्तिसँग ऋण गरी समयमा नतिर्ने व्यक्तिलाई कसुर प्रमाणित भएको अवस्थामा कस्तो सजाय मिल्छ त? यस विषयमा कानुनी कुराको जानकारी दिन हामीसँग हुनुहुन्छ अधिवक्ता रमेश काफले।
सामान्यत लेनदेन भन्नाले हामीले एक व्यक्तिले अर्को व्यक्तिलाई नगद वा कुनै जिन्सी कुनै पनि किसिमबाट फिर्ता पाउने प्रक्रियामा दिएको भन्ने बुझिन्छ, र पैसा खास गरी पैसा अथवा अन्य कुनै सामग्री पनि हुनसक्छ कहिले चाहिँ त्यसरी दिएको छ भने त्यो समय त्यो बाघाभित्र उसले फिर्ता गर्नु उसको कानुनी दायित्व पनि हो। यदि यसरी पैसा लिएर पनि समयमा बाघाभित्र उसले बुझाएन भने हामीले चाहिँ कानुनी रूपले अदालतमा मुद्दा दायर गर्न सक्छौँ, र अदालतले उसका सबै प्रमाणहरू हेरेर लिखतहरू हेरेर मात्रै त्यसलाई ठहर गर्छ, फैसला गर्छ, र यो बिचमा अदालतमा जब साउ जान्छ साउ गइसकेपछि उसले जो ऋणी हो ऊ ऋणीको जायज यथा भएसम्म रोका गरिराख्न सक्ने उसले अधिकार राख्दछ। उसको आफ्नो नाममा भएको अथवा उसका अन्य एकाघर सगलमा रहेका अम्सियारहरूको नाममा भए पनि त्यो सम्पत्तिहरू उसले रोका गर्न सक्दछ, र जब उसले त्यो नगद अथवा त्यो सम्पत्ति प्राप्त गर्ने गरी ठहर हुन्छ, फैसला हुन्छ, फैसला भइसकेपछि फेरि साउले चाहिँ उसको जेथाबाट यो असुल उपर गराई पाऊँ भनेर पुनः अदालतमा निवेदन दिएर त्यो उसको ऋणीको जेथाबाट उसले असुल उपर गरी लिन सक्छ कानुन रूपले। जहिले पनि ऋणीको दायित्व के हो त भन्दा आफूले लिएको जुन रकम हो अथवा जुन सम्पत्ति हो त्यो सम्पत्ति फिर्ता गर्ने दायित्व हुन्छ, र उसको कुनै पनि सम्पत्ति हुँदासम्म ऊ त्यो दायित्वबाट मुक्त हुन सक्दैन, उसले तिर्नुपर्छ। यदि तिर्नै सकेन अथवा उसको कुनै जथा पनि रहेन भने कानुन बमोजिम अन्तत अन्तिम उसको उपाय भनेको के हो त उसलाई कानुन बमोजिम नै कारवाहीको लागि थुनामा राख्न पनि साउले सक्दछ। यसरी थुनामा राख्नु पर्यो भने साउले नेपाल सरकारले तोकेको कानुनले तोकेको तस्कर बुझाएर ऋणीलाई थुनामा राख्न सक्ने हुन्छ। यसरी कानुन बमोजिम साउले ऋणीलाई जुन रकमहरू दिएको हुन्छ त्यो रकमलाई पुनः फिर्ता ल्याउनको लागि लिखतहरू आवश्यक हुन्छ। कानुन बमोजिम उसले प्रक्रिया पुरा गरेर कहिले कुन मितिमा कति रकम कोबाट कहाँ बसेर कसरी लिएको हो भन्ने कुरा सबै लिखतहरूमा खुलेको हुनुपर्दछ। यदि लिखतमा तीमध्ये कुनै पनि कुराहरू खुलेन, कानुनी प्रक्रिया पुरा भएन, साक्षीहरूले त्यो कुरालाई पुष्टि गर्न सकेन भने त्यो लिखतले मान्यता पाउने हुँदैन। त्यसले भोलि साउ नै आफै खतरामा पर्ने सम्भावना पनि हुन्छ, र अहिले चाहिँ अहिलेको कानुनी प्रावधानले 50,000 भन्दा बढी बिगोको कुनै पनि लिखत छ भने स्थानीय निकायमा दर्ता गर्नुपर्छ भन्ने कानुनी प्रावधान रहेको छ। त्यस अनुसार कानुनी लिखतहरू त्यसरी लेनदेन गरिएका लिखतहरू चाहिँ स्थानीय निकायमा अथवा वडा कार्यालयमा दर्ता भएको पनि हुनुपर्दछ, प्रमाणित भएको पनि हुनुपर्दछ। त्यस्तै गरी लिखतहरूमा सही छापहरू प्रष्ट रूपमा भएको हुनुपर्छ, रकमहरू प्रष्ट रूपमा उल्लेख भएको हुनुपर्छ, लेनदेन कहिले फिर्ता गर्ने भन्ने कुरा मिति प्रष्ट रूपमा उल्लेख भएको हुनुपर्दछ, ऋणीको हो भन्ने कुरा पनि प्रष्ट रूपमा उल्लेख भएको हुनुपर्दछ, र ऋणी र साउ दुवैको चाहिँ वास्तविक नाम वतन वर्ष सबै कुरा सही किसिमबाट उल्लेख भएको हुनुपर्दछ। यदि यसरी उल्लेख भएको छ भने साउ जहिले पनि सुरक्षित रहन्छ र ऋणीसँगबाट पैसाहरू लिन सक्छ। वास्तवमा केही पनि बनाउँदैन भने त मैले तपाईँसँग अहिले 1,00,000 रुपियाँ लिन छ भने यसको मसँग प्रमाण केही पनि हुँदैन। त्यसै गरी यथार्थमा दिएको भए पनि केही हुँदैन, र नदिएको भए पनि कसैले गलत फाइदा उठाउन पनि सक्ने अवस्था हुँदैन। तर कम्तीमा तपाईँले कानुन व्यवसायलाई भेट्नु भएन अथवा कोही पनि मानिसले कानुन व्यवसायलाई भेटेन, कसैलाई लेखाउन सकेन भने पनि कहीँ न कहीँ अहिले चाहिँ बही खाताहरू भन्छ, आफ्नो डायरी हुन्छ, मतलब कहीँ न कहीँ केही न केही कुनै न कुनै रूपमा भए पनि ऋणीको सही छाप भएर ऋणीलाई यति पैसा यो मितिमा यसरी लिएको भन्ने कुरामा दायाँ बायाँ सही छाप गराएर र उसको हस्ताक्षर गराएर राख्न सकियो भने टेक्ने ठाउँ बोल्ने ठाउँ हुन्छ, तर त्यो पनि केही रहेनछ भने त्यसलाई कानुनी उपचार दिलाउन गाह्रो
विशेष
खास गरी अघि तपाईँले भने जस्तै धेरै मान्छेहरूले गाउँघरमा विश्वासमा परेर आफूले चिनिराखेको आफ्नो नातागोता छिमेकी आफूसँग सम्बद्ध मानिसहरू साथीभाइ चिनेजानेको आधारमा विश्वासका आधारमा ठुलो कारोबारहरू हुने गरेको छ। हाम्रो औपचारिक कारोबारहरूभन्दा पनि गाउँघरमा छिमेकमा टोलमा आफन्तहरूका बिचमा अनौपचारिक किसिमले विश्वासका आधारमा, सबैभन्दा ठुलो कुरा विश्वासका आधारमा चाहिँ कारोबारहरू हुने गरेको छ, जसको कुनै पनि लेखतहरू गर्ने गरिँदैन। बाउसुराका बिचमा किन लेखत गर्ने, छिमेक छिमेकका बिचमा किन लेखत गर्ने, र तमसुक लेखौँ भन्दाखेरि मलाई विश्वास गरिनस् भन्जस्तो रूपले बुझ्ने अवस्था जुन रहेको छ, त्यसका कारणले उहाँहरूसँग कुनै पनि प्रमाण छैन। भोलि कसैले पनि इमान्दारिता अथवा त्यो विश्वासमा घात गर्यो भने टेक्ने ठाउँ नभएको हुनाले धेरै मानिसहरू गाउँघरमा, खास गरी अझ निराक्षर व्यक्तिहरू, अनपढ व्यक्तिहरू, महिलाहरू, वृद्धहरू चाहिँ उहाँहरूले यति पैसा दिएको, यसरी दिएको, विश्वासको आधारमा दिए भन्नुहुन्छ, तर त्यसलाई टेकेर उहाँहरू कानुनी लडाइँ लड्ने ठाउँ रहेको हुँदैन, र धेरै समस्याहरू यही किसिमबाट देखिन्छ। लिखत हुनु जरुरी हुन्छ र त्यो लिखतमा पनि फेरि प्रक्रिया पुग्नु जरुरी हुन्छ। मैले अघि पनि भने, नाम, उसको ठेगाना, उसको नागरिकता नम्बर हुन सक्ला, उसका उसले लिएको रकम, फिर्ता गर्ने समय, कहाँ बसेर त्यो कागज लेखिएको, ती सबै कुराहरू प्रष्ट रूपमा लेखिएको हुनुपर्दछ। यदि ती कुनै पनि दुविधाजनक भए, अर्थ प्रष्ट नहुने भयो भने भोलि त्यसबाट असलोपर गर्न कठिन हुन सक्छ। लामो समयदेखि कपाल तमसुक गर्दै आएका छौँ, तमसुक गर्छौँ भने करारहरू पनि गर्ने गर्छौँ, सम्झौताहरू गर्ने गर्छौँ, यी अहिले कानुन मौजुम स्थानीय निकायमा दर्ता गर्नुपर्ने कानुनी बाध्यता रहेको छ। त्यसकारण सबैभन्दा पहिला जो कोही मानिस होस्, हामी आर्थिक कारोबारहरू गर्छौँ भने त्यसलाई चाहिँ लिखित रूपमा आफूलाई प्रमाणको रूपमा राखौँ। कुनै पनि एउटा कागज गर्दा त्यसले विश्वास गुम्ने अवस्था हुँदैन, विश्वास कुरा बढाउँछ। लेनदेन गर्दाको दिन जस्तो खालको सम्बन्ध छ, सामाजिक सम्बन्ध जस्तो छ, जति विश्वास छ, भोलि लिँदा पनि त्यत्तिकै सम्बन्ध स्थापित होस् भन्नका लागि पनि प्रमाणको रूपमा लिखत गर्नु जरुरी हुन्छ।
कानुनी कुराका लागि अधिवक्ता रमेश काफ्लेलाई धन्यवाद। सामुदायिक रेडियो विजय एफएम 101.6 तपाईँ अहिले कार्यक्रम न्यायिक टेबली सुनिरहनु भएको छ। अब हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। न्यायिक टेबली कार्यक्रम हरेक शनिबार बिहान 8:30 सुन्दै आउनु भएको छ। यसै गरी पुनः प्रसारण शनिबार दिउँसो 1:30 र सोमबार बिहान 8:30 पनि सुन्न सक्नुहुनेछ। यसै गरी यहाँले हाम्रो वेबसाइटमा रहेको पडकास्टमा गई यो कार्यक्रम आफ्नो फुर्सदको समयमा सुन्न सक्नुहुनेछ। यसका लागि यहाँले पडकास्टमा गई कार्यक्रम डाउनलोड गर्नुपर्ने हुन्छ। अर्को शनिबार न्यायिक पाटोका फरक विषय र प्रसङ्गका साथमा उपस्थित हुनेछौँ। तबसम्मका लागि प्राविधिक साथी हरि सुवेदीलाई धन्यवाद दिँदै न्यायिक डबली युनिटका सम्पूर्ण साथीसँगै म श्रीधर उपाध्याय बिदा हुन्छु। हवस् त, नमस्कार।